چک ون. بسم الله الرحمن الرحیم. السلام علیکم خواتین و حضرات. ایک سوال ہے کہ آج کی گفتگو کا آغاز سوالات سے اس لیے کر رہے ہیں کہ لاسٹ سنڈے سوال رہ گئے تھے. میں نے یہ عرض کیا تھا کہ نیکسٹ سنڈے سے اس سوالوں کے جواب دے دوں. کسی صاحب نے سوال کیا ہے سورہ رحمان کی برکات کے بارے میں بتا دی. مجھے تو اعتراض نہیں, میں عرض کر دیتا ہوں کہ سورہ رحمان کی کیا کیا برکات ہیں, لیکن جو کچھ میرا مذہب کہتا ہے, جو میرا عقیدہ, جو میرا مسلک کہتا ہے, وہ برکات سے تھوڑا مختلف ہے. میرے مذہب کے مطابق میرے لیے صرف اتنا ہی کافی ہے کہ یہ میرے رب کا کلام ہے, اس سے بڑھ کر میرے لیے کوئی برکت نہیں ہے کہ یہ میرے رب کا کلام ہے. میں اسے کیوں پڑھوں؟ اس کا جواب بھی یہی ہے کہ میں اپنے رب کے کلام کو پڑھوں بغیر اس چیز کی غرض رکھے کہ اس کے پڑھنے سے مجھے کیا ملتا ہے. ہم اپنے پیاروں کی گفتگو ٹیپ کر کے وہ جب دور چلے جاتے ہیں تو سن کر اپنا دل بہلاتے ہیں, اپنے دل کو سکون پہنچاتے ہیں. تو اگر رب ہمارا محبوب ہے تو سارا قرآن اس کا کلام ہے, تو ہم اپنے محبوب کے کلام کو پڑھ کر اپنے آپ کو راضی کیوں نہ کریں. کسی ٹی وی پروگرام میں مجھ سے ایک اینکر نے پوچھا کہ قرآن پاک میں واضح طور پر لکھا ہے, احادیث بھی ہیں اور بزرگ فرما بھی گئے ہیں کہ رمضان میں شیطان زنجیروں سے جکڑ دیا جاتا ہے. تو اگر شیطان زنجیروں سے جکڑ دیا جاتا ہے تو پھر ماہ رمضان میں یہ چوری چکاری, بلیک مارکیٹنگ, ذخیرہ اندوزی, پروفیٹیئرنگ, افطار کے وقت گھر جاتے ہوئے راستے میں لڑائی جھگڑے, دنگا فساد کیسا. آج کل بڑی خوشی ہوتی ہے جب ہم یہ دیکھتے ہیں کہ جتنے بھی پاکستان کے چینلز ہیں اس میں بڑے لمبے چوڑے پروگرام آتے ہیں, صبح سحری کے وقت کم سے کم 3.5 گھنٹے کا, اور افطار کے وقت بھی کچھ ایسی دورانیے کے پروگرام چلتے ہیں, اور اتنی چاہت محبت اور اتنے جذبے سے ماہ رمضان کے ہم نے نام رکھے ہیں. یہ ظاہر کرتا ہے کہ ہمیں رمضان سے کتنا پیار ہے, کہ کہیں رمضان کریم ہے وہ, کہیں رمضان رحیم ہے, کہیں رحمت رمضان ہے, کہیں نور رمضان ہے. لیکن ہمارے اندر کا شیطان جکڑا نہیں جاتا اس تمام تر جذبے اور محبت کے باوجود. یہ اس لیے ہے کہ ہم مذہبی کام بھی نفع اور نقصان کے حساب کتاب کے بغیر کرنے کو تیار نہیں. جو اللہ نے ہم پہ فرض کر دیا, ہم اپنے فرائض بھی ادا کرنے کو تیار نہیں ہیں جب تک کہ ہمیں یہ نہ پتہ چل جائے کہ اس میں ثواب ہمیں کتنا ہوگا. کلام الہی در حقیقت تلاوت کی چیز ہے کہ اسے پڑھا جائے, اسے سمجھا جائے اور اس پر عمل کیا جائے. اگر میں اللہ کے کلام کو اس لیے پڑھوں گا کہ یہ سورہ پڑھنے سے مجھے یہ فائدے ہو جائیں گے, تو چونکہ نیت ہی میری یہ ہے کہ مجھے یہ فائدے ہو جائیں, اس پہ عمل نہیں ہوگا مجھ سے. تو یہ جو اس اینکر نے سوال کیا تھا اس کا جواب یہی ہے کہ جب رمضان کے فوائد حاصل کرنے کے لیے میں روزے رکھوں گا تو میرے اندر کا شیطان جکڑا نہیں جائے گا. اور اگر میں نے روزے کہیں اس نیت سے رکھ لیے کہ رب نے حکم دیا ہے کہ تم پر روزے اسی طرح فرض ہیں, ये लफ्ज जाहिर करता है कि इससे फरार नहीं है, तुम पर रोजे उसी तरह फर्ज कर दिए गए जिस तरह तुमसे पहली कौम पर किए गए थे, ताकि तुम मुत्तकी हो जाओ। लेकिन वो इस पर मेरी नजर नहीं रहेगी, न रही है कभी, कि मैं रोजे रख के अपना फर्ज अदा करने के साथ साथ ये देखता रहूं कि रोजे रखने से मैं मुत्तकी हुआ या नहीं, ताकि मुझे ये पता चल जाए कि मैंने अपना फर्ज बहसन तरीक अदा कर दिया। क्योंकि अगर मैं रोजे को रोजा समझ के रख रहा हूं कि ये मुझ पर फर्ज है, तो उसका एक लामोहला नतीजा वो निकलना चाहिए जो रब ताला ने कहा कि ताकि तुम मुत्तकी हो जाओ, तो मुझे मुत्तकी हो जाना चाहिए अगर रोजे को मैंने उस तरह से रखा जैसे मुझ पर फर्ज किया गया है और मैंने उसे फर्ज समझ के रोजे को रख लिया, उसके तमाम आदाब पूरे कर लिए, तो नतीजा यही निकलना चाहिए कि मैं मुत्तकी हो जाऊं। इसी तरह सूरह रहमान की तलावत अगर तो ये समझ के मैंने की कि साहब इसके पढ़ने से मेरा गुस्सा जाता रहे, अगर मैंने इस सूरह को इसलिए तलावत किया कि मुझ पर दुनियावी नेमतों की बारिश हो जाए, अगर मैंने इस सूरह को इसलिए पढ़ा कि ये इससे मुझे इज्जत हासिल हो जाए, क्योंकि इस सूरह के रेगुलर पढ़ने से यही असरात मुरतब होते हैं, अगर इस सूरह को मैंने इसलिए पढ़ा कि मैं जिसके सामने जाके खड़ा हो जाऊं वो मुझसे मुतासिर हो जाएगा, तो समझ लीजिए कि फिर मैंने कुरान पाक को कलाम इलाही समझकर तो नहीं पढ़ा, मैंने उसको उसी तरह से किया जिस तरह मैं जॉब पर जाता हूं कि मैं जॉब पर जाऊं ताकि मुझे पैसे मिल जाए। तो सूरह रहमान की बरकात तो मैंने आपसे अर्ज कर दी कि इसके रेगुलर पढ़ने से। अब ये और बात है कि कौन शख्स किस वक्त पढ़े, यहां गुफ्तगू के दौरान कहीं किसी नुक्ते पर आकर मेरी जुबान से एक बात फिसल गई कि हर रूह का अपना एक मखसूस हरफ होता है जिसको अगर वो पढ़े तो इंसान रूहानियत की इंतहाई बुलंदियों पर चलता चला जाता। वो किताबी सूरत में भी वो गुफ्तगू आ गई। अब मैक्सिमम डाक मेरे नाम इसी बात पर होती है कि वो हर्फ बता दीजिए। ये तो बिल्कुल ऐसा है कि अगर कोई शख्स ये बता दे कि ये कार का एक्सीलेटर है, इस पे पांव रखोगे तो तुम 200 किलोमीटर की रफ्तार पे कार चला लोगे, और मैं उससे जिद करूं कि मुझे बता दो एक्सीलेटर है कहां, वो कार नहीं चलेगी 200 किलोमीटर एन आर की स्पीड पर जब तक के मुझे स्टेयरिंग पर कंट्रोल हासिल ना हो, जब तक के मुझे रोड सेंस ना आ जाए, मुझे रोड कर्टेसी ना पता चल जाए कि क्या है, जब तक के मेरी जजमेंट सही ना हो जाए, तो मैं उस एक्सीलेटर पर पांव रख के सिवाय एक्सीडेंट के और कुछ काम नहीं करूंगा। ये चीजें उसी वक्त काम आती हैं जब इंसान की बुनियादें तैयार हो चुकी हुई हों। बगैर बुनियादों के ये पढ़ाइयां इंसान को काम नहीं देती हैं। और एक बात याद रखिए कि जिस तरह हम घर बनाते हैं और घर बनाते वक्त हमारा मैक्सिमम पैसा और मैक्सिमम टाइम, मैक्सिमम मेहनत बुनियादों पे सर्फ होती है, वो ऐसा लगता है कि काम हो ही नहीं रहा, लेकिन जब एक बार हम प्लिंथ लेवल तक पहुंच जाएं तो उसके बाद ऊपर की बिल्डिंग बड़ी तेजी से खड़ी होनी शुरू हो जाती है। तो इंसान की रूहानी कैफियत में भी बुनियादें तैयार करते हुए बहुत वक्त सर्फ होता है, मेहनत भी ज्यादा लगती है उस पर। तो बगैर बुनियादें तैयार किए, बगैर फाउंडेशन फॉर्म किए, हम अगर ऐसे हरूफ पढ़ेंगे तो सवाय नुकसान करने के और हमें कुछ नहीं हासिल होगा। किसी ने एक और सवाल किया है कि मुर्शिद से मुलाकात के बाद कभी तो मुरीद को यूं महसूस होता है जैसे उसके अंदर का खालीपन भर गया हो, एक सुकून और इत्मीनान की कैफियत होती है, लेकिन कभी मुलाकात के बाद बहुत ज्यादा एम्प्टीनेस महसूस होने लगती है। ऐसा क्यों? हम अगर अपनी जिंदगी पर नजर डालें तो हम सदा एक ही कैफियत में नहीं रहते, एक ही मूड में नहीं रहते, एक ही जज्बे पर हमेशा कायम नहीं रहते। इसमें वेरिएशन आती रहती है। जैसे मैंने अर्ज किया था कि इंसान का ब्लड प्रेशर वो लूनर सिस्टम के तहत बढ़ता और घटता रहता है। इंसान की बॉडी केमिस्ट्री के अंदर चांद के घटने और बढ़ने के साथ चेंजेस आती रहती हैं। जब बॉडी केमिस्ट्री के अंदर चेंज आएगी तो हमारी जहनी कैफियत भी बदलती है, हमारे मूड भी चेंज होते हैं। बात यहां मुर्शिद की नहीं है, ये मुरीद की अपनी बात है कि जब वो अपने शागिर्द को या अपने उस्ताद के पास जाता है तो उस्ताद के भी अपने मूड स्विंग्स आते हैं, उसकी बॉडी केमिस्ट्री भी चेंज होती है, उसके जज्बे भी कम और ज्यादा होते रहते हैं। लेकिन वो चूंकि इल्म के खास मकाम तक गया है, उसको काफी कंट्रोल हासिल है अपनी कैफियत पर। अंदर कैफियत कैसी ही क्यों ना चल रही हो, आपके उस्ताद नॉर्मल बिहेव करेंगे और कम से कम कोशिश करेंगे वो। लेकिन चूंकि शागिर्द अभी उस मकाम को नहीं गया होता तो उसकी कैफियत उसको ओवरपावर कर लेती। हमारे यहां जनरली कोई 100 के करीब चैनल हर एक टेलीविजन दिखाता है हमें, रेडियो स्टेशन पूरी दुनिया में अपनी नशरियात जारी रखे हुए होते हैं, लेकिन उन नशरियात को हम सिर्फ उस सूरत में क्लियरली सुन पाते हैं जब हमारा रिसीविंग सेट अच्छा हो और अच्छी हालत में हो, तो दूर दराज के रेडियो स्टेशंस हमें उस पर क्लियर सुनाई देते हैं, वरना उस पर डिस्टॉर्शंस वगैरह सब आती हैं। तो जब किसी शागिर्द की बॉडी केमिस्ट्री उस वक्त लोज में है, हाईज एंड लोज आते रहते हैं, तो जब किसी की बॉडी केमिस्ट्री लोज में है तो वो जब अपने उस्ताद के पास जाके बैठता है तो वहां उसको वो एहसास नहीं होता कि मेरे आने से मुझे कुछ हासिल हुआ है, उसको एम्प्टीनेस की फीलिंग आती रहेगी जिसको इन साहब ने मेंशन किया है। तो वो खुद शागिर्द का ज्यादा उसमें रोल है बनिस्बत उस्ताद के, और किसी वक्त एक मिनट की मुलाकात उस उस्ताद से इंसान को ऐसा एहसास दिलाती है कि जैसे वो भरा गया, पूरी तरह लबालब भर गया। वो उसके अपनी कैफियत है, क्योंकि उसका उस्ताद तो गिविंग एंड पर है। जब भी जाके उसके पास बैठेगा तो वो अपनी गुफ्तगू के जरिए इल्म देगा, क्योंकि रूहानियत में जो उस्ताद हैं वो ना तो इल्म इंजेक्ट करते हैं कि सुरिंज पकड़ी उसको इल्म से भरा और इंजेक्ट कर दिया, ना वो आपको खाने की सूरत में इल्म देते हैं कि ये खा लीजिए, इल्म का एक टुकड़ा है जैसे आपने बर्फी का टुकड़ा खाया। वहां तो इल्म चल रहा होता है, फैलाया जा रहा होता है। जो उस्ताद की गुफ्तगू है वो हमेशा इल्म से मामूर होती है। ये हम पर मुनहसर है कि हम उसकी गुफ्तगू में से, अपने उस्ताद की गुफ्तगू में से उस इल्म के टुकड़ों को किस तरह चुन लेते हैं। आपके उस्ताद की हरकत सबक होती है, यह हम पर मुनहसर है कि हम उस सबक को किस तरह से पिक करते हैं, और न सिर्फ उसे हम पिक करते हैं, उसे गैदर करते हैं और उसे एब्जॉर्ब कर लेते हैं। या आपने अक्सर बेशतर सुना होगा कि कुछ शागिर्द सबसे बाद में जाते हैं अपने उस्ताद के पास, सबसे ज्यादा इल्म हासिल करके फारग भी हो जाते हैं, जबकि पुराने आने वाले शागिर्द दूसरी तरफ बैठे हुए होते हैं। वो उस्ताद का कमाल नहीं है, وہ کمال اس شاگرد کا ہے کہ اس کا ریسیور اتنا اسٹرانگ ہے, اس کے ادب آداب اس طرح کے ہیں کہ وہ استاد کے دل میں اتر جاتا ہے. اس کے مینرز, اس کے ایٹیکیٹس, اس کا بات کرنے کا طریقہ, اس کی سیلف لیسنیس, اس کا خلوص, اس کا جذبہ, وہ اتنا خوبصورت ہوتا ہے کہ وہ استاد کے دل میں اتر جاتا ہے بندہ. اور جس کو اللہ نے یہ خوبیاں عطا کی ہیں اس کا ریسیور بڑا اسٹرانگ ہے, وہ علم بڑی تیزی سے پک کرتا ہے. تو استاد کو, اپنے استاد کو, اپنے گائیڈ کو یہ نہ سمجھیے کہ وہ آپ کو دے نہیں رہا, یہ سمجھیے کہ میں ان سے لے نہیں رہا. تو جب ہم اپنے آپ کو یہ یقین دلا دیں گے تو پھر ہمیں یہ شکایت نہیں رہے گی. بچپن میں کہیں ایک قصہ سنا تھا, اس وقت شاید میں کلاس 2 یا 3 میں پڑھتا ہوں گا, تو قحط سالی آئی تھی پاکستان میں. وہ پوری ڈیٹیلز تو یاد نہیں, لیکن اتنا معلوم ہے کہ پاکستان میں اناج کی بہت کمی ہو گئی تھی. چونکہ بارش نہیں ہو رہی تھی تو ایک مسجد کے مولانا نے اپنے نمازیوں سے یہ فرمایا کہ آج ہم نماز کے بعد نماز استسقیٰ کے لیے کھلے میدان میں جائیں گے. تو انہوں نے جا کے نماز پڑھوائی اور اس کے بعد بارش کے لیے دعا کی, خود بھی کی, نمازیوں نے بھی دعا کی. اور نماز کے بعد مولانا صاحب نے اعلان کیا کہ بھائیو یہ 100 روپے کا نوٹ یہاں گرا ہوا ملا ہے, جن صاحب کا ہو مجھ سے لے لیں. تو آدھے کے قریب نمازی, اب یہ 100 روپیہ 1952 کا 100 روپیہ ہے جو آج کے میرا خیال ہے 1,00,000 روپے کے برابر تو ہوگا, تو آدھے کے قریب نمازی مولوی صاحب کے ارد گرد اکٹھے ہو گئے اور سب کا یہ کلیم تھا کہ وہ 100 روپے کا نوٹ اس کا ہے. تو مولانا نے کہا کہ آپ سب تشریف رکھیے, میں ابھی یہ نوٹ جس کا ہے اس کو خود دے دیتا ہوں. تو جب نمازی دوبارہ بیٹھ گئے تو انہوں نے کہا کہ بھائیو یہ نوٹ کسی کا بھی نہیں ہے, یہ میں نے اپنی جیب سے نکال کے یہاں پھینکا تھا. اب آپ خود سوچ لیجئے کہ اگر ہماری حالت یہ ہے کہ ہم نماز کے فوراً بعد اپنے ایمان کو 100 روپے کے لیے بیچ رہے ہیں تو ہماری دعاؤں میں اثر کیا ہوگا. ہم, میں بھی روحانیت کا بہت شوقین ہوں, میرا دل بھی یہ چاہتا ہے کہ مجھے روحانیت حاصل ہو جائے اور میں سڑک پہ جاتے ہوئے لوگوں کو مخاطب کر کے کہوں کہ بھائی تمہارے دل میں یہ ہے, تم یہ سوچ رہے ہو, اور کسی کی چلتی ہوئی کار کو روک دوں, کسی کو درخت سے الٹا لٹکا دوں, کسی کو پھونک مار کے میں آسمان کی طرف اڑا دوں اور لوگ مجھے جھک جھک کے سلام کریں, میرے گھٹنوں کو ہاتھ لگائیں, بڑا شوق ہے مجھے. لیکن یہ سب ہو نہیں پایا 68 ایئرز کی ایج تک بھی. تو آپ جیسے کسی سمجھدار آدمی نے مجھے ایک بات یہ سجھائی کہ جناب سرفراز صاحب, یہ چیزیں اپنے آپ کو مٹا دینے سے حاصل ہوا کرتی ہیں. تو آپ نے تو اپنے اندر بڑے بڑے بت پالے ہوئے ہیں اور اپنے اندر ان پلنے والے بتوں کی پوجا کرتے ہیں آپ. کہیں انا کا بت ہے میرا, کہیں تفاخر کا بت ہے میرے اندر, کہیں میرے اندر علم کی زیادتی کا بت میں نے پالا ہے کہ مجھ سے زیادہ علم کوئی نہیں رکھتا, کہیں میں نے اپنے اندر اچھائی کا بت پالا ہے کہ مجھ سے زیادہ اچھا کوئی نہیں, میرے اندر عقل مندی کا بت بھی پل رہا ہے کہ مجھ سے زیادہ عقل مند کوئی نہیں. تو جب تک میں ان بتوں کی پرستش کر رہا ہوں میں کہیں پہنچ نہیں پاؤں گا. تو جب تک کہ یہ میرے اندر کے بت ٹوٹیں گے نہیں, میں 10 استادوں کے پاس بھی جا کے بیٹھ جاؤں تو یہ مجھے کچھ حاصل نہیں کرنے دیں گے. کیونکہ استاد کے پاس جا کے جب انسان بیٹھتا ہے تو استاد تو اپنے پاس آنے والی شاگرد کو نگاہوں سے تولتا ہے اور وہ جان لے گا اپنے علم سے کہ آنے والے شاگرد کے اندر کیا کیا بت ہیں वो उन बुतों को तोड़ने लगेगा। और सबसे ज्यादा स्ट्रांग बुत इंसान में और बिलखसूस हम लोगों में अना का है, वो भी झूठी अना। तो उस झूठी अना का बुत टूटता ही नहीं जब तक कि उसको गुर्ज न मारे जाए। और वो गुर्ज फिजिकल गुर्ज नहीं है बल्कि ह्यूमिलिएशन का गुर्ज है वो, कि हर दो मिनट के बाद अगर शागिर्द पर ह्यूमिलिएशन इन्फ्लिक्ट की जाए तो फिर वो कहीं जाके रफ्ता रफ्ता वो बुत टूटता है। तो ये एम्प्टीनेस का एहसास कभी नहीं होगा अगर हम अपने उस्ताद के पास जाकर, अपने गाइड के पास जाकर बैठ के सिर्फ सुने। मैंने शायद कहीं एक बार पहले भी अर्ज किया था कि उस्ताद से इल्म हासिल करने का की नोट सुनना है, बोलना नहीं। तो अगर हम अपने उस्ताद की खिदमत में हाजिर होते हैं, अपने गाइड की खिदमत में, तो उसको सुइयां चुभोइए कि वो बोलने पर मजबूर हो जाए। तो जितना वो बोलेगा और शागिर्द सुनेगा उतना ही ज्यादा इल्म कलेक्ट करेगा वहां से। और जितना इंसान खुद बोला, शागिर्द खुद बोलता रहा, तो उस्ताद तो बड़ा कंफर्टेबल हो जाएगा, वो आराम से बैठ के सुनेगा आपको। नतीजा ये होगा कि कुछ लिए बगैर उठाएंगे हम वहां से। एक और किसी साहब ने नोट भेजा है कि बारगाही इलाही में इल्तिजा, दरखास्त और फरियाद है, हर वो खैर आपका मुकद्दर हो जो अल्लाह के महबूब और हमारे प्यारे रसूल सल्लल्लाहु अलैहि वसल्लम और आका दो जहां सल्लल्लाहु अलैहि वसल्लम ने अपनी हयात तैयबा में रब ताला से तलब फरमाई। हर उस शर से आप महफूज और मामून हों जिससे पनाह के लिए सरवर कौनैन हमें नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने बारगाह रब्बी में मुतअद्दद बार मुख्तलिफ मौकों पर इस्तज़ा फरमाई हो। तो किसी साहब ने दुआ दी, आमीन। अल्लाह ताला आपकी दुआ कबूल फरमाए मेरे हक में, और अल्लाह ताला आपको जजा अता फरमाए कि आपने मुझ जैसे गुनाहगार और हकीर इंसान के लिए इतनी अच्छी दुआ की है अल्लाह के हुजूर। अल्लाह ताला इसका अजर आपको अता फरमाए। ये गाल में किसी गैर मुल्क से ईमेल के जरिए आया हुआ सवाल है। आई हर्ड इन रेड लॉन्ग एगो वन हदीस, मफहूम और मीनिंग ऑफ द हदीस आई अंडरस्टैंड वॉज दैट नियर द डे ऑफ जजमेंट सम पेरेंट्स विल गो टू हेल बिकॉज ऑफ देयर चिल्ड्रन एंड सम चिल्ड्रन विल गो टू हेल बिकॉज ऑफ देयर पेरेंट्स। प्लीज एक्सप्लेन एंड करेक्ट माई अंडरस्टैंडिंग। अनफॉर्चुनेटली ये हदीस मेरी नजर से गुजरी नहीं है। वैसे तो इस्लाम का कानून हो या किसी और इल्हामी मजहब का कानून या फिर सेक्सुअल एंग्लियन लॉ, इसमें कहीं कोई ऐसी प्रोविजन नहीं है कि बाप के जुर्म की सजा बेटी को दे दी जाए और बेटी की जुर्म की सजा बाप को जाए। इस्लाम बहुत क्लियर है इस बात में कि हर बालिग शख्स, मैं बालिग अर्ज कर रहा हूं, हर बालिग शख्स अपने अमाल का खुद जिम्मेदार है। हाँ, अलबत्ता पेरेंट्स बच्चे के लिए जिम्मेदार हैं उस वक्त तक जब तक के बच्चा होशमंद नहीं हो जाता। उसकी तरबियत करना, उसको दीने इस्लाम की तालीम दिलवाना या देना, और उसके बाले होने तक इस चीज को इंश्योर करना कि वो इस्लाम पर अमल करे जिस हद तक उस बच्चे के लिए मुमकिन है, वो मां बाप पर फर्ज है। अगर कोई मां बाप इसमें कोताही करते हैं तो उसकी सजा मां बाप पर है। वो जवाब दे हैं अल्लाह ताला को अपनी उस कोताही के लिए कि उन्होंने, बच्चा जब उन पर डिपेंडेंट था तो उस वक्त तक उसकी तालीम और तरबियत उस अंदाज में क्यों नहीं की कि वो इल्मे दीन और दूसरे अलूम पर दस्तरस रखता, उसको इस्लाम की समझ होती, कि उसने इस्लाम के तहत जिंदगी कैसे गुजारनी है, और ये माँ बाप की जिम्मेदारी है कि उसके सन बलूगत पहुंचने तक 12 साल की उम्र तक उसको इतना पुख्ता कर दें कि वो सारी उम्र फिर इस्लाम के असूलों पर चले। उस एतबार से तो माँ बाप की पुचकिछ हो जाएगी कि वो कोताही उन्होंने क्यों की। लेकिन इस हदीस का जिसका जिक्र इन साहब ने किया है, ये मैं इस पोजीशन में नहीं हूं कि ये कह सकूं कि हदीस ज़ईफ है कवी है। तमाम अकायद और मसलक के लोगों का, तमाम मकतए फिक्र के लोगों का इस पर इत्तफाक है, चूंकि ये मेरी नजर से गुजरी नहीं है और मैं कोई ऐसी बात कहने को तैयार नहीं जिसका इल्म मुझे नहीं है। सबसे अच्छा जवाब ये होगा कि मैं साफ कह दूं कि ये मेरे इल्म में नहीं है। एक सवाल है कि जैसे कि आजकल के दौर में पढ़े लिखे लोगों को जॉब भी मिलना मुश्किल हो गया है, रिश्वत और सिफारिश आजकल आम हो गई है क्योंकि इंसानी जरूरियात असबाब के जरिए से पूरी होती हैं, इसमें सिफारिश का कंसेप्ट क्या है और किस हद तक होनी चाहिए? अब ये सिफारिश और रिश्वत, इस साल 7 जुलाई को मेरी जॉब के 46 इयर्स पूरे हो गए। इन 46 इयर्स में बहुत सी जॉब्स तब्दील की मैंने, जिसमें मल्टीनेशनल्स की भी है जॉब, गवर्नमेंट ऑफ पाकिस्तान के लिए भी काम किया, प्राइवेट सेक्टर में भी काम किया। 46 इयर्स में अभी तक तो कोई ऐसी जॉब नहीं जो मुझे सिफारिश से मिली हो या जिसके लिए रिश्वत दी हो मैंने। इसी तरह 76 से मैं इंडिपेंडेंट अपॉइंटिंग अथॉरिटी के तौर पे काम कर रहा हूं, तो 76 से लेके आज तक तो मैंने कोई आदमी सिफारिश पर रखा नहीं, और रिश्वत अगर कोई देता तो शायद मैं इनकार ना करता, लेकिन किसी ने दी ही नहीं रिश्वत। ये हमारा एक एहसास है कि सिफारिश के बगैर जॉब नहीं मिलती। गवर्नमेंट की हद तक तो मैं समझ सकता हूं कि वहां शायद सूरत हाल ऐसी हो, लेकिन प्राइवेट सेक्टर में ऐसा नहीं, हमारा वहम है। क्योंकि जो टॉप पर बैठा हुआ है आदमी, उसकी अपनी नौकरी खतरे में पड़ जाएगी अगर उसने सिफारिश पर लोगों को लिया, कि उसे रिजल्ट्स प्रोड्यूस करके देने हैं अपनी नौकरी बचाए रखने के लिए, तो वो अपने इंटरेस्ट में उन लोगों को लेगा जिनमें वाकई ही काबिलियत हो। लेकिन ये सब कहने के बाद ये मैं अर्ज कर दूं कि अगर एक शख्स की काबिलियत उस जॉब से जिसके लिए वो अप्लाई कर रहा है उससे ज्यादा है, बंदा ईमानदार है इंटेलेक्चुअली भी और फिजिकली भी, अगर वो दूसरी तमाम शराइत बेहतर तरीके से पूरी करता है जो उस जॉब के लिए है, तो फिर किसी को ये कह देना कि साहब इस आदमी को मैं जाती तौर पर मैंने परखा है और मेरी राय में ये शख्स इस जॉब के लिए बहुत बेहतर है, आपके अदारे के लिए अच्छा साबित होगा, ये सिफारिश तो जायज है। और साथ ये कह दिया जाए कि मैंने इसे परख लिया है सिफारिश करने से पहले, आप इसे अपने स्टैंडर्ड पर खुद परख लीजिए, और अगर आप ये समझें कि आपके मयार से ये ज्यादा अच्छा साबित हो रहा है तो इसको फिर चांस दे दीजिएगा। ये सिफारिश ऐसी है जो जायज है। लेकिन ये कहना किसी को 19-20 का इसका फर्क है, कोई बात नहीं, इसको आप इग्नोर कर दें, इसे ले लें, वो हकदार का हक मारने के बराबर हो जाएगा। इस हद तक तो सिफारिश जायज हो जाएगी। दूसरा सवाल नीन साहब का है कि अपनी जाती जरूरियात के खातिर दूसरों का हक मारने से क्या मुराद है, इसमें क्या क्या चीजें शामिल हैं। ये फहरिस्त बड़ी लंबी हो जाएगी और इतनी लंबी फहरिस्त को ना आप याद रख पाएंगे ना मैं बयान कर पाऊंगा। بات یہ ہے کہ جب ہم اپنے ذاتی مفاد کو دوسروں کے مفاد پر ترجیح دینے لگیں تو اس میں بڑی اسٹرانگ پاسبلٹی ہے کہ ہم دوسروں کا حق مارنے لگیں گے. تو سب سے محتاط رویہ یہ ہے کہ دوسروں کے حق کو اپنے حق پر فائق سمجھیے. اگر میں آپ کے حق کو اپنے حق پر ترجیح دینے لگوں تو وہ جو ایک احتمال موجود ہے کہ میں بحیثیت انسان کی یہ میری ٹینڈنسی ہوگی کہ میں دوسروں کے حق کو مار لوں اور اپنا کام چلا لوں, وہ پاسبلٹی ختم ہو جاتی. اگر میں قطار میں کھڑا ہوں, میرا نمبر آ رہا ہے, وہ میرا حق ہے کہ میں اپنے نمبر پر اپنا کام کرا لوں. لیکن اگر میں دیکھتا ہوں کہ ایک صاحب بہت بے چین ہیں اور میرا اندازہ یہ ہے کہ ان کو جلدی ہے, تو میں ان کو جا کے کہوں کہ صاحب میرا خیال ہے شاید آپ جلدی میں ہیں, میرا نمبر بس آیا ہی چاہتا ہے, آپ یہاں میرے نمبر پہ کھڑے ہو جائیے, آپ کے نمبر پہ میں کھڑا ہو جاتا ہوں, تو میں بچ گیا کسی کا حق مارنے سے. اور اگر اپنی بے چینی کے نتیجے میں میں شور مچانے لگا ونڈو پر جا کے پہلے میرا کام کر دیجئے, تو دوسروں کے حق مار لیے میں نے. تو بہتر یہ ہے کہ اس احتمال کو ختم کر دیں کہ کہیں کسی کی حق تلفی نہ ہو رہی ہو ہمارے حق سے. دوسروں کے مفاد کو, دوسروں کے حق کو اپنے مفاد اور اپنے حق پر ترجیح دے دیجئے, دوسروں کی خواہشات کو اپنی خواہشات پر ترجیح دے دیجئے, دوسروں کے آرام کو اپنے آرام پہ ترجیح دے دیجئے, حق تلفی سے ہم بچ جائیں گے. ایک اور دوسرا سوال کا ہے کہ آپ نے ایک لیکچر میں کہا کہ رفع یدین منافقوں کی وجہ سے شروع ہوا, لیکن آپ نے اس کی تائید میں کوئی حدیث بیان نہیں کی. اس کے برعکس بعض علماء کرام کی رائے میں رفع یدین رب تعالیٰ کی کبریائی کی تربیت دینے کے لیے شروع ہوا تھا. منافقین کے عمل کا اس سے کوئی تعلق نہیں, کیونکہ مکہ کے مشرکین بت پرست تھے, طاقتور اور بااثر تھے, لیکن منافق نہیں تھے. مدینہ کے بعد یہودی منافق تھے لیکن بت پرست نہیں تھے. اس طرح منافقین کا مسجد میں بت لانا اور اس کی وجہ سے رفع یدین کا شروع ہونا کسی طرح ثابت نہیں. منافقین سے متعلق رفع یدین کے بارے میں اگر کوئی حدیث روایت ہے تو ازراہ کرم اس سے آگاہ کر دیجئے. صاحب حدیث نہیں ہے اس موضوع پر. آپ صلی اللہ علیہ وسلم نے کچھ عرصے کے لیے خود بھی رفع یدین فرمایا ہے اور آپ کے مقتدی جو تھے انہوں نے بھی آپ کی امامت میں اس پہ عمل فرمایا ہے. میں نے منافقین کا لفظ اس کے لیے استعمال کبھی نہیں کیا. میں نے یہ ضرور عرض کیا تھا کہ اہل قریش نے جب اسلام قبول کر لیا تو ان کی جو کئی نسلوں سے وابستگی چلی آ رہی تھی بتوں سے, وہ اسے چھوڑنے پر تیار نہیں ہو رہے تھے. اور کسی سٹیج پر ایک بات یہ نوٹس ہو گئی کہ نو مسلم, میں منافق نہیں کہہ رہا, نو مسلم عرض کر رہا ہوں, وہ بہت چھوٹے سائز کے بت بغلوں میں چھپا لاتے ہیں. تو اس ایک خدشے کو, اس اندیشے کو ختم کرنے کے لیے ایک موقع پر آپ صلی اللہ علیہ وسلم نے خود بھی رفع یدین کیا ہے اور آپ کی اقتداء میں نماز پڑھنے والوں نے بھی رفع یدین کیا ہے. مقصد یہ تھا کہ اگر پرانے عقائد نے ابھی تک پیچھا نہیں چھوڑا, ایسوسیشن ہے, تو وہ بت رفع یدین کرتے ہوئے ان کے بغلوں سے گر جائیں اور وہ بتوں کے ساتھ پیار سے دور چلے جائیں. منافقین کا لفظ کبھی بھی استعمال نہیں کرتا میں, اس لیے کہ کسی کو برا کہنے کے لیے میرے لیے اچھا ہونا بڑا ضروری ہے اور اچھائی میرے قریب سے بھی نہیں کہیں گزری. جس انسان کو سبھی لوگ اپنے سے زیادہ بہتر دکھائی دیتے ہیں وہ ان کے لیے کبھی منافقین کا لفظ استعمال نہیں کرے گا. یہ تھوڑا سا آپ کو سمجھنے میں غلط فہمی ہو گئی. اگر آپ اس بات چیت کے اس حصے کو دیکھیں گے تو اس میں لفظ منافقین نہیں ہے. اس سبجیکٹ سے ہٹ کے اگر ہم منافقین پہ بات کریں تو منافقین کی ایک قوم مسلمانوں میں پیدا ہوئی تھی انہی دنوں, اور یہ تاریخی حقیقت ہے. اس میں کچھ فروئی چیزیں آ جائیں گی ورنہ میں اس کو عرض کر دیتا کہ منافقین کس کس موقع پر پیدا ہوئے. خود حضرت علی کرم اللہ وجہوں نے ان کے خلاف جہاد کیا ہے, چاہے وہ زبانی ہو یا تلوار کا ہو. انشاءاللہ تعالی اگلی اتوار بشرط زندگی ملاقات ہوتی ہے آپ سے. السلام علیکم.